وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها النبي إذا طلقتم النساء فطلقوهن لعدتهن وأحصوا العدة واتقوا الله ربكم، لا تخرجوهن من بيوتهن ولا يخرجن إلا أن يأتين بفاحشة مبينة فتلك حدود الله ومن يتعدى حدود الله فقد ظلم نفسه لا تدري لعل الله يحدث بعد ذلك أمرا إلى الآخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. سورة الطلاق کی تفسیر ہمارے اسٹاف میں چل رہی ہے، اس میں معارف و مسائل سے ہم پڑھ رہے ہیں. اس میں سب سے پہلے مفتی شفیع رحمۃ اللہ علیہ نے نکاح اور طلاق کی شرعی حیثیت کے بارے میں بتایا اور حکیمانہ نظام کیسا ہے یہ، اس میں کیسی دین اسلام کے اندر خصوصی طور پر سب سے زیادہ خوبصورتی رکھی گئی ہے. پھر اس کے بعد یہ جو آیت ہے اس میں جو شرعی احکام آتے ہیں، جو شریعت کے اصول اور احکام آتے ہیں، بلکہ احکام جو آتے ہیں ان کا ذکر کرنا شروع کیا. پہلا حکم بتایا کہ جی مطالعہ فرماتے ہیں فَطَلِّقُوهُنَّ لِعِدَّتِهِنَّ، کہ اگر تمہیں طلاق دینا ہے اپنی عورتوں کو تو ان کو ان کی عدت میں کے لیے طلاق دو یا عدت میں طلاق دو، یعنی عدت کا بیسیکلی تم نے نظام کرنا ہے. اور اس کے بعد پھر دوسرا حکم کہ وہ اصل عدت تھا کہ اس عدت کو تم شمار بھی کرو، اس سے غافل نہ ہو جاؤ. اور اس میں ہم نے بات کری تھی کہ حکم جو ہے وہ مردوں کو براہ راست دیا گیا ہے لیکن عورتیں طبعاً اس کے اندر داخل ہیں. تیسرا حکم تھا کہ لا تخرجوهن من بيوتهن ولا يخرجن، کہ تم ان کو ان کے گھروں میں سے مت نکالو، یعنی عورت کا ابھی تک یہ گھر ہے، کیونکہ ابھی خصوصاً جو طلاق ریجی ہے تو اس صورت میں تو وہ ابھی بھی اس کے نکاح میں داخل ہے، ٹھیک ہے. تو یہ گھر بھی اسی کا ہے کیونکہ شوہر کی ذمہ داری ہوتی ہے گھر پرووائڈ کرنا، ٹھیک ہے. اب یہ گھر کتنا پرووائڈ کرنا ہے یہ شوہر کی جو استعداد ہوتی ہے، مالی استعداد، اس کے اوپر ڈپینڈ کرتا ہے کہ وہ پورا ایک ایسا گھر پرووائڈ کرے جس کے اندر کے کمرے بھی ہوں اور کچن بھی ہو اور ڈرائنگ روم بھی ہو اور لاؤنج بھی ہو اور سب کچھ ہو، رائٹ. لیکن اگر اس کی مالی استعداد ایسی نہیں ہے تو کم از کم منیمم جو حق سکنا ہے بیوی کا شوہر کے اوپر وہ پرائیویسی آف اے روم ہے، ایک کمرہ جو ہے وہ پرائیویٹلی اسی کا ہو جس کے اندر اس کی اجازت کے بغیر کوئی نہ آ سکے، ٹھیک ہے. یہ جو ہے وہ بیوی کا حق ہوتا ہے. اور جیسا کہ آپ کو پتہ ہی ہے کہ ہمارے ہاں تو یہ پتہ ہی نہیں کسی کو، تو اس وجہ سے بیوی کے حقوق جو ہیں وہ پتہ نہیں، بس کچھ اور ہی ہوتے ہیں، بس یہ نہیں ہوتا. تو اس وجہ سے سارا گھر جو ہے، سارا خاندان جو ہے وہ اس عورت کی ہر چیز کو اپنی ذاتی ملکیت سمجھتا ہے، چاہے اس کے زیور ہوں، چاہے اس کے گھر کے کپڑے ہوں، چاہے اس کی اسی استعمال کی چیزیں ہوں. اور مزے کی بات یہ ہے، جو کہ انفارچونیٹلی سب سے مزے کی بات یا سب سے دکھ کی بات یہ ہے کہ اس کے ساتھ جو کچھ ہوتا ہے نا، جب یہ بہو تھی تو اس کے ساتھ جو کچھ ہوا تھا، جب یہ ساس بنتی ہے تو یہ اپنی بہو کے ساتھ وہی سب کچھ کرتی ہے، ٹھیک ہے نا. یہ سب سے زیادہ بدقسمتی کی بات ہے، کیونکہ بیچ میں اس سلسلے کو منقطع کرنے والا دین نہیں ہوتا، ٹھیک ہے. اگر اس کو دین کی سمجھ آ جاتی، اس کو دین سمجھا دیا جاتا، دین پتہ لگ جاتا نا، تو جو اس کے ساتھ ہوا یہ کسی اور کے ساتھ یہ نہ کرتا. لیکن چونکہ بیچ میں دین آتا ہی نہیں ہے، وہی نظام چل رہا ہوتا ہے، ظلم کا نظام، تو جس کے اوپر ظلم ہوتا ہے وہی پھر بڑے ہو کر کے دوسرے پر ظلم کرتا ہے. اسی کو کہتے ہیں ویشیس سرکل، انگریزی میں کہتے ہیں یہ ویشیس سرکل ہے، یعنی یہ ایک دائرے میں گھومتا رہتا ہے، یہ ظلم جو ہے یہ ایک ہی دائرے میں گھومتا رہتا ہے اور یہ کبھی بھی ختم نہیں ہوتا. تو اس کو ختم کرنے کے لیے اللہ تعالیٰ نے دین بنایا ہے. اس دین کو ہم سمجھیں گے، سیکھیں گے اور اس کو جو ہے وہ اپنی زندگی کا امام بنائیں گے، ये नहीं कि जी दीन सीख भी लिया लेकिन दीन पीछे है, हम आगे हैं, हम इमाम हैं और दीन जो है वो हमारा मुक्तदी है। जैसे फिर नमाज होती है ना जमात में, तो एक इमाम होता है ना वो आगे होता है, जो मुक्तदी होते हैं वो इमाम से आगे नहीं बढ़ सकते, अगर बढ़ जाएंगे तो नमाज नहीं होगी, तो मुक्तदी पीछे पीछे होते हैं, इमाम आगे आगे होता है ना, इमाम जो है वो लीड करता है। तो दीन जो है ना वो इमाम है, ये नहीं कि भाई इमाम साहब, ऐसा भी तो हो सकता है ना कि जी एक साहब हैं जिनको के इमाम बनना चाहिए था लेकिन मस्जिद में वो मौजूद थे, हैं मौजूद थे हैं इमाम साहब, लेकिन नमाज पढ़ा कौन रहा है, नमाज जो है ना वो डॉक्टर साहब पढ़ा रहे हैं, है ना, डॉक्टर साहब पढ़ा रहे हैं, क्योंकि डॉक्टर साहब जो है ना ये बड़े अच्छे हैं, ये दीन और दुनिया दोनों है इनके पास, है ना, डॉक्टरी भी तो आती है इनको, और इनके पास जो है वो अच्छा सा घर भी तो है, और इनके पास जो है वो अच्छी सी गाड़ी भी तो है, और उनको जो है वो अंग्रेजी भी तो अच्छी बोलनी आती है ना, और ये फिर लोगों का इलाज भी करते हैं, तो चलो इनको इमाम बना देते हैं, है ना। और वो जो इमाम साहब हैं वो बेशक मौजूद रहे हैं, वो हैं, मतलब अच्छी बात है, माशाल्लाह इमाम साहब आप बहुत अच्छे इंसान हैं, लेकिन आप पीछे रहें, है ना, डॉक्टर साहब को हमने इमाम बनाना है, हमने यही किया हुआ है दीन के साथ, हमने दीन के साथ यही किया, हम सारे दीनदार हैं ना, बिल्कुल दीनदार ना होते तो इस क्लास में ना होते, ठीक है, लेकिन हमने दीन को अपना इमाम नहीं बनाया हुआ, ठीक है, बल्कि हम इमाम बने हुए और दीन हमारे पीछे, ठीक है। तो जब हम इस तरतीब को उलट करेंगे ना कि दीन को इमाम बनाएंगे ना, तो फिर ये जुल्म का जो जो साइकिल चल रहा है हमारे मुआशरे के अंदर, हमारे मुल्कों में, हमारी दुनिया के अंदर, ये साइकिल टूटेगा, ठीक है, फिर कहीं जा करके ना अगली नस्ल जो है वो इसका शिकार नहीं होगी, वरना यही चलता रहेगा, यही निज़ाम चलता रहेगा। तो तिलका हुदूदुल्लाह, यहाँ से हम पढ़ रहे थे पिछली क्लास में कि ये अल्लाह ताला की हदूद है, अल्लाह ताला ने इस दुनिया को महदूद बनाया, महदूद का मतलब होता है लिमिटेड, लिमिटेशंस हैं इसके अंदर, इसके अंदर हमारे ऊपर अल्लाह ताला ने हदें लगाई, ठीक है, आप इन हदों को क्रॉस करोगे तो फिर मरने के बाद मेरे पास आना है तो फिर तुम जहन्नम में जाओगे, जन्नत में नहीं जाओगे, जहां पर हदें नहीं होंगी तुम्हारे, जन्नत में हदें नहीं है, जन्नत महदूद नहीं है, जन्नत में तुम्हारी ख्वाहिशात भी पूरी की जाएंगी और वो कुछ भी तुम्हें मिलेगा जिसका तुम्हारे वहम गुमान में भी नहीं होगा, वो भी तुम्हें देंगे जन्नत में, लेकिन इस दुनिया में ना तुमने
जी वो नेटवर्क का भी प्रॉब्लम चल रहा है, तो फिर मैंने फोन सब कनेक्ट कर दिया, फोन में यूजुअली प्रॉब्लम नहीं होता है। अच्छा, तो जो भी मेरे हुदूद से निकलेगा तो वो अपनी जान पर जुल्म करेगा। ला तदरी लअल्लाह युहदिथु, एक मिनट, हाँ, तो ला तदरी लअल्लाह युहदिथु बादा ज़ालिक अमरा, तो इसके तहत लिखते हैं कि हुदूदुल्लाह से मुराद शरीयत के मुकर्रर करदा कवानीन हैं, और वो मैं तअद्दा, यानी जो शख्स हुदूदुल्लाह में तअद्दी करेगा यानी इन हुदूद व अहकाम की खिलाफ वर्जी करे, फ़कत ज़लमा नफ्सा, तो उसने अपनी जान पर जुल्म किया, यानी अल्लाह का या शरीयत इस्लाम का कुछ नहीं बिगाड़ा बल्कि अपना ही नुकसान किया है, और ये नुकसान आम है, दीनी भी है और दुनियावी भी है, ठीक है, सिर्फ यानी दीनी नुकसान तो असल नुकसान है क्योंकि आखिरत में जो है वो इसका खमियाजा भुगतना पड़ेगा, लेकिन दुनियावी नुकसान भी होता है, दीनी नुकसान तो इसमें खिलाफ शरा करने का गुना और इसका वबाल आखिरत है, और दुनियावी नुकसान ये है, यानी यहाँ इस कॉन्टेक्स्ट में चूंकि तलाक की बात हो रही है तो दुनियावी नुकसान इन्होंने क्या लिखा है कि जो शख्स शरी हिदायत के बगैर तलाक दे बैठता है वो अक्सर 3 तलाकों तक पहुंच जाता है, ठीक है, क्योंकि पीछे हमने तफसील पढ़ी है ना कि जो सुन्नत तरीका है तलाक देने का, ठीक है, सुन्नत तरीका, अब यहाँ पे सुन्नत का लफ्ज का मतलब क्या है, ठीक है, हम जो नमाजें पढ़ते हैं है ना, तो उनके अंदर हम लफ्ज इस्तेमाल करते हैं कि जी ये फर्ज नमाज है, ये सुन्नत नमाज है, ये नफिल नमाज है ना। तो वहां पर सुन्नत का मतलब क्या होता है और यहां पर सुन्नत का क्या मतलब है कि तलाक देने का सुन्नत तरीका, क्या दोनों का एक ही मतलब है? नमाज के कॉन्टेक्स्ट में भी सुन्नत का जो मतलब है वही यहाँ पर भी है मतलब सुन्नत का? नहीं, ठीक है, बिकॉज वहां पर सुन्नत का मतलब ये है कि जिस नमाज का अल्लाह ताला ने पढ़ने का हुक्म दिया है वो फर्ज कहलाती है, ठीक है, जो कि जोहर के अंदर 4 रकत, मगरिब के अंदर 3 रकत, इशा के अंदर 4 रकत, ये अल्लाह ताला ने हुक्म फरमाया है, ठीक है। कुरान में इनका जिक्र नहीं है, ये हुक्म जो है वो 4 रकत फर्ज जोहर की कहाँ है कुरान के अंदर? कोई नहीं है कुरान के अंदर, ठीक है। तो अल्लाह ने हुक्म फरमाया का क्या मतलब कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने बताया कि अल्लाह ने हुक्म फरमाया है ना, तो इस तरह से ये फर्ज नमाज हो गई। इनके अलावा जो हम सुन्नत नमाजें पढ़ते हैं ये कौन सी नमाजें होती हैं जो कि अल्लाह का हुक्म नहीं है? आप सल्लल्लाहु अलैहि वसल्लम ने नहीं कहा कि अल्लाह का हुक्म है, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद पढ़ी, ठीक है, ये नहीं कहा कि तुम भी पढ़ो, नहीं पढ़ोगे तो तुम्हें सजा मिलेगी, ये नहीं कहा, बल्कि खुद पढ़ी। तो चूंकि ईमान वाला नबी अलैहिस्सलाम का आशिक होता है, तो जब आप सल्लल्लाहु अलैहि वसल्लम ने किसी चीज को पाबंदी के साथ किया तो ईमान वालों ने भी पाबंदी के साथ करना शुरू कर दिया, है ना। इत्तबा में, अतात में नहीं, इत्तबा में फर्क दोनों का पता है? अतात क्या होती है और इत्तबा क्या होती है? अतात होती है कि जब हुक्म दिया जा रहा हो तो उस हुक्म पे अमल करना, ये अतात कहलाता है। और इत्तबा होती है कि जब हुक्म नहीं दिया जा रहा, बस एक अमल किया जा रहा है तो उस अमल को कॉपी करना, इसको इत्तबा कहते हैं। ये दो अलग अलग वर्ड है, ठीक है। तो नबी अलैहिस्सलाम ने चूंकि वो नमाजें पढ़ी हैं, तो जो सहाबा कराम थे आशिक नबी वो सब भी वही नमाजें पढ़ना शुरू हो गए, और बाकी उम्मती भी उनके बाद वो भी सब नमाजें पढ़ना शुरू हो गए, तो ये सुन्नत नमाजें हो गई। ये फर्क है, यानी ये है सुन्नत का लफ्ज नमाजों के कॉन्टेक्स्ट में, ठीक है। लेकिन तलाक के कॉन्टेक्स्ट में क्या, में जो हम कहते हैं कि जी सुन्नत तरीका तलाक देने का, इसका मतलब ये नहीं है कि अल्लाह ताला ने हुक्म दिया था कि ऐसे तलाक दो और वो फर्ज तरीका हो गया तलाक देने का, और सुन्नत तरीका तलाक देने का वो हो गया कि जिस तरीके से नबी अलैहिस्सलाम ने तलाक दी थी। बात समझ में आ रही है? क्या तलाक देने का सुन्नत तरीका ये कि जिस तरीके से नबी सल्लल्लाहु अलैहि वसल्लम ने तलाक दी थी? नहीं, ठीक है, क्योंकि नबी अलैहिस्सलाम ने एक दफा तलाक दी तो थी, ठीक है, लेकिन ये कोई मामूल कोई थोड़ी था, ये कोई नबी अलैहिस्सलाम की आदत कोई थोड़ी थी कि जी हर वक्त जो है वो बीवियों को तलाक देते रहते थे। तो सहाबा ने कहा अच्छा, नबी अलैहिस्सलाम इस तरह से तरीके से तलाक दिया करते हैं तो हम भी इस तरीके से तलाक दिया करेंगे, है ना। ये तरीका, ये है सुन्नत का मतलब? नहीं, बल्कि इस कॉन्टेक्स्ट में सुन्नत का मतलब ये है कि हमारा दीन जो तलाक देने का तरीका सिखलाता है वो यही है, यही है सही तरीका तलाक देने का, ठीक है, तलाक देने का जायज तरीका। बल्कि यहां पर सुन्नत इज इक्वल टू जायज, जायज समझते हैं ना, परमिसेबल, जायज, ठीक है। तो तलाक के कॉन्टेक्स्ट में वर्ड सुन्नत मीन्स जायज, ये तो लिख सकते हैं ना, बाकी सारी तफसील आपको अगर ना भी समझ में आई हो तो इतना कम से कम लिख लें कि तलाक के पसे मंजर में या तलाक के सियाक व सबाक में सुन्नत मीन्स जायज तरीका, ठीक है, और खिलाफ सुन्नत मीन्स नाजायज तरीका, ठीक है। तो जो नाजायज तरीका होगा उसी को गुनाह कहते हैं, ठीक है, उसी को गुनाह कहते हैं। तो सुन्नत तरीका क्या था कि तोहर की हालत में और उस तोहर में कि जिस तोहर में बीवी से सोबत ना करी हो उसमें एक तलाक देना, ठीक है, यह है सुन्नत तरीका, यह है जायज तरीका। अगर इसके खिलाफ तलाक दोगे तो गुनाह पड़ेगा लेकिन तलाक फिर भी हो जाएगी, ठीक है, ये तलाक के साथ कुछ खास मामला है दीन के अंदर, ठीक है, कि हंसी मजाक में भी तलाक दोगे तो हो जाएगी, है ना। उसी तरीके से ड्रामे के अंदर तलाक दोगे, जैसे कि हमारे मुल्क के अंदर एक शौहर ने एक बीवी को जो है वो ड्रामे के अंदर तलाक दी, ठीक है, तो वो भी दौर थे हमारा हमारे यहाँ जिस वक्त उलमा जो है वो हमारी ज़िंदगी में कोई उनमा की कोई पोजीशन ही नहीं थी, तो हमें पता ही नहीं था कि क्या हो गया भाई। ड्रामे के अंदर उन हस्बैंड साहब ने अपनी बीवी साहब को तलाक दे दिया, तो खैर बाद में बातें पता लगे। एनीवे तो ड्रामे में भी अगर तलाक दोगे ना तो तलाक तो फिर भी हो जाएगी। तो तलाक जो है ना ये एक बिल्कुल स्पेशल किस्म की चीज़ है, वो आगे जाकर इंशाल्लाह पढ़ेंगे भी हम। तो फरमाया कि दुनियावी नुकसान यह है कि जो शख्स शरी हिदायत के बगैर तलाक दे बैठता है तो उससे एक तो उसको गुनाह मिलता है, दूसरा उसको ये मिलता है कि वो अक्सर 3 तलाकों तक पहुंच जाता है, ठीक है, जिसके बाद आपस में रुजू या निकाह जदीद भी नहीं हो सकता, ठीक है। यानी अगर सुन्नत तरीका यानी जो जायज तरीका था उसके मुताबिक अगर तलाक देता ना तो उसको सोचने समझने का बहुत मौका मिलता, ठीक है, वो रुजू कर सकता था, उसके पास बहुत सारा जो है ना वो टाइम होता कि वो पलट जाए इसके अंदर। लेकिन जो नहीं करेगा इस तरीके से तो फिर तो वो जल्दबाजी में करेगा, गुस्से में आकर के करेगा, बगैर सोचे समझे करेगा, तो फिर वो जल्दी जल्दी 3 तलाकों तक पहुंच जाएगा और उसके बाद क्या होगा कि अब वो निकाह जदीद भी नहीं कर सकता, रुजू भी नहीं कर सकता। और फिर क्या होता है, अक्सर आदमी तलाक देने के बाद पछताता है, ठीक है, यानी नादिम होता है, पछताता है कि क्या कर दिया मैंने, और मुसीबत झेलता है। मुसीबत क्या होती है कि खुसूसन जबकि साहिब औलाद भी हो, ठीक है, क्योंकि औलाद हो चुकी थी, अब औलाद की तो एक ही माँ है ना, दूसरी माँ किधर से लेकर के आएगा, अगर शादी कर भी लेगा तो वो इनकी माँ तो नहीं हो सकेगी, ठीक है, तो अब इन औलाद का क्या करे, अगर शादी नहीं करता है तो बाप तो औलाद को इस तरीके से देख ही नहीं सकता, अल्लाह ताला ने बाप का स्ट्रक्चर ऐसा बनाया ही नहीं है, बाप का जो खाका होता है ना, बाप का जो एक मोल्ड होता है वो मोल्ड ऐसा बनाया ही नहीं है कि वो बच्चों को ज्यादा बर्दाश्त कर सके, मुस्तकिलन लेकर के चल सके, ये आप लोगों को अल्लाह ताला ने बनाया, ठीक है, आप लोग ही ये यानी सलाहियत रखने वाली है कि आप बच्चों को जो है ना वो इतना कॉन्स्टेंटली लेके चलती है, ना सिर्फ उनकी शरारतों को, उनकी चीख चिल्ला को और उनके जो है वो दी हुई जो अजियतें होती हैं उनको बर्दाश्त करती हैं और मुस्तकिलन करती चली जाती हैं, राइट, कितने सालों तक, एक छोटा बच्चा होता है वो तो चलो 2 साल के बाद जो है वो थोड़ा सा बड़ा हो जाता है, तीसरे साल में और बड़ा हो जाता है, 4th साल, लेकिन आगे से एक और आ जाते हैं, फिर वो जो है फिर वो उसी तरीके से जगाते हैं, उसी तरीके से जो है वो सताते हैं, उसी तरीके, और जो बड़े हो रहे होते हैं ना वो भी पीछा नहीं छोड़ते माशाल्लाह, फिर उनके दूसरे मसले शुरू हो जाते हैं, है ना, उनको होमवर्क कराना आजकल सबको पता लग रहा है, लग पता गया आजकल, है ना, कि क्या ये जब तो वो इतने घटिया दुनिया के अंदर जो स्कूल सिस्टम है, आज यही कहता है कि ये दुनिया में जो स्कूल सिस्टम है ना काफरों का बनाया हुआ सेक्युलर स्कूल सिस्टम, इससे ज्यादा बुरी चीज और कोई हो नहीं सकती, इससे ज्यादा बुरी चीज और कोई हो नहीं सकती थी, ठीक है, यानी इस स्कूल सिस्टम के जरिए से जो है ना इंसान को हैवान बनाया जाता है और इंसान को जो है वो कुछ करने पे मजबूर किया जाता है कि जिसकी तवक्को आप इंसान से नहीं कर सकते, सिर्फ हैवान, बल्कि हैवान से भी आप तवक्को नहीं कर सकते। वैसे ये सब कुछ जो है वो इस स्कूल सिस्टम के जरिए से इंसानों को सिखाया जा रहा होता है, ठीक है, और इसके ऊपर ना सिर्फ जो बसीरत रखने वाले नेक लोग हैं वो इस बात को समझते हैं, बल्कि खुद काफिर, खुद नॉन मुस्लिम वो इस बात को, उनमें से अक्सर जो है वो, अक्सर तो खैर नहीं कह सकते, उनमें से बहुत से जो है इस बात को समझते हैं कि ये स्कूल सिस्टम इज अ कंप्लीट डिजास्टर, ठीक है, लेकिन फिर भी भेजते हैं अपने बच्चों को, है, तो क्यों भेजते हैं भाई, वो इसलिए कि कुछ घंटे मिल जाएं मुझे, मैं फारिग हो जाऊं, मुझे कुछ खुद अपने यानी अपने लिए कुछ टाइम मिल जाए, है ना, और ये जो है ना वो जो पढ़ाई लिखाई वाला काम है ये मैं ये किसी और के सुपुर्द कर दूंगा, राइट, जिसको कहते हैं आउटसोर्स करना, कि मैं खुद अगर पढ़ाऊंगी ना तो फिर बहुत मुश्किल हो जाएगा, बहुत ज्यादा कैसे संभालेंगे, कैसे काम करेंगे, तो किसी और के हवाले कर दो, स्कूल वालों के हवाले कर दो, वो जाने उनका काम जाने, तो उसको कहते हैं आउटसोर्स कर देना, क्योंकि वी कैन नॉट डू इट आवरसेल्फ्स, ठीक है, तो यानी बच्चों को संभालना इतना मुश्किल काम होता है कि उससे अगर हमें चंद घंटों का ब्रेक भी मिल जाता है ना तो हम उसको आफियत समझते हैं और उनको स्कूल के हवाले कर देते हैं, और आजकल जो है लॉकडाउन की वजह से फिर वो भी अवेलेबल नहीं है, तो अब जाहिर है माओं के ऊपर बहुत बड़ी जो है वो मशक्क़त आई हुई है। ठीक है, बहरहाल कहने का मकसद ये है कि ये सिर्फ औरत ही की हिम्मत है कि वो ये काम कर सकती है। तो जब ये मियाँ साहब ने जल्दबाजी में आकर के औरत साहिबा को जो है वो फारिग कर दिया, तो अब क्या होगा इनके साथ, तो अब ये मुसीबत झेलेंगे फिर। ठीक है, तो इसलिए ये मुसीबत दुनिया ही में अपनी जान पर पड़ी, दुनियावी मसला पड़ गया ना ये। और बहुत से लोग जो बीवी को तकलीफ देने और नुकसान पहुंचाने की नीयत से जालिमाना तलाक देते हैं, गो उसकी तकलीफ औरत को भी कुछ पहुंच जाती है, यानी औरत को भी पहुंचती ही है, जाहिर है जब तलाक होती है तो औरत की जिंदगी भी तो अपसाइड डाउन हो जाती है ना। लेकिन इसके लिए जुल्म पर जुल्म और दूसरा दोहरा वबाल हो जाएगा, यानी मर्द जो है ना वो, यानी औरत के ऊपर तो दुनियावी तकलीफ पड़ेगी, लेकिन मर्द के ऊपर दुनियावी तकलीफ भी पड़ेगी और उसके ऊपर दीनी और उखरवी तकलीफ भी पड़ेगी, क्योंकि ये गुनाह कबीरा का मुर्तकिब हुआ है, और इसको फिर इसके बदले में अल्लाह ताला का अजाब होगा, अल्लाह ताला की नाराजगी मिलेगी, और जब अल्लाह इससे नाराज हो जाएगा तो फिर इसकी दुनिया कहाँ से संवर सकती है, कोई नहीं सकता कि ये दुनिया के अंदर सुकून के साथ रह सके। तो एक तो अल्लाह की मुकर्रर करदा हदूद को तोड़ने का, दूसरे औरत पर जुल्म करने का, जिसकी हकीकत यह है कि फारसी का शेर लिखता, मुझे फारसी नहीं आता। ठीक है, किसी को कोई सवाल है इस मौजू के ऊपर तो अच्छा ठीक है, तो ये तो अल्लाह ताला ने यानी अहकाम बयान करते करते बीच में एक ब्रेक लिया और हमें जो है वो अल्लाह ताला की हुदूद के बारे में बताया और उसके कॉन्सिक्वेंसेस बताए। ठीक है, कि अगर मेरी हुदूद को तुम नहीं फॉलो करोगे तो उसके ये तुम्हारे ऊपर कॉन्सिक्वेंसेस होंगे, ये तुम्हें उसका झेलना पड़ेगा। उसके बाद फिर अल्लाह ताला उसकी एक हिकमत भी बयान फरमाते हैं कि ला तदरी लअल्लाह युहदिथु बादा ज़ालिका अमरा, यानी एक अल्लाह ताला की शान है, अल्लाह ताला का मुकाम है, बड़ाई है अल्लाह ताला की। अल्लाह ताला ना हमें डराते हैं, लेकिन डराने के साथ साथ अल्लाह ताला फिर बात मानने की हिकमत भी बयान करते हैं, फायदा भी बयान करते हैं, भी तुम्हारा अपना ही फायदा तो है इसके अंदर। तो अब फरमा रहे हैं कि ला तदरी, कि तुम नहीं जानते, लअल्लाह शायद कि अल्लाह ताला युहदिथु बादा ज़ालिका अमरा, कोई ऐसी बात पैदा फरमा दे इसके बाद। ठीक है, कोई यानी अल्लाह ताला इस गैज़ व ग़ज़ब के बाद कोई दूसरी हालत पैदा फरमा दे कि बीवी से जो तुम्हें राहतें मिलती थीं और औलाद की परवरिश और घर के इंतजाम की सहूलतें थीं, उनका ख्याल करके तुम फिर अपनी तलाक पर पछताओ। ठीक है भाई, गुस्सा जो होता है ना, ठीक है, चाहे औरत को आता हो चाहे मर्द को आता हो, गुस्सा गुस्सा होता है, किसी को भी आता हो, बच्चे को आता हो, कुछ बच्चे भी होते हैं माशाल्लाह अल्लाह रहम करे उनके उतना गुस्सा आ रहा होता है, ठीक है, बड़े भी होते हैं, बूढ़ों को तो वैसे भी ज्यादा आ रहा होता है। बहरहाल गुस्सा जिसको भी आ रहा हो ना, गुस्से की मिसाल जो है वो एक यानी क्या कहते हैं, जैसे आप दूध उबालती हैं, वो तो नदी वाली मिसाल, तो आप अपने नदियां तो ज्यादा देखी नहीं है, ठीक है, तो इस वजह से दूध उबालने की मिसाल आपको देते हैं कि जब आप चूल्हे के ऊपर दूध उबालती हैं तो नीचे से जो है वो आग लगी होती है ना, आँच लग रही होती है दूध को, तो दूध जो है ना फिर वो उबलता है। ठीक है, लेकिन फिर आप क्या करती हैं कि जब वो उबल करके गिरने लगता है तो या तो आप पतीली को उठा के साइड पे रख देती हैं, या आप जो है वो आँच को जो है बिल्कुल कम कर देती हैं, तो उससे क्या होता है कि ये जो उबाल आ रहा था, ऐसा लग रहा था कि अब जो है ना ये गिरना शुरू हो जाएगा और इससे जो है पूरा चूल्हा भी गंदा हो जाएगा, पतीली भी गंदी हो जाएगी, बाहर से भी गंदी हो जाएगी, ठीक है, वो सारा का सारा जो है ना वो बैठ जाता है ना, ये जितना जो जोश आया था उसके अंदर, उबाल आया था, वो सारा का सारा बैठ जाता है। बिल्कुल यही मामला जो होता है ना वो गुस्से का भी होता है, और एक्चुअली यही मामला जो है वो शहवत का भी होता है। ठीक है, कि एक इंस्टेंटेनियसली एक जोश आता है और थोड़ा सा टाइम अगर आप उसको दे देना, ठीक है, या आप कोई ऐसा स्टेप ले लें जैसे कि चूल्हे को बंद करने वाला स्टेप है ना, पीछे से जो चूल्हा लगा हुआ था उस चूल्हे को आप हटा लें, ठीक है, तो क्या होता है, ये सारा का सारा सारा जोश जो है ना वो बैठ जाता है। क्या मतलब कहने का, कि ये कोई परमानेंट चीज नहीं होती है, ये टेम्पररी चीज होती है, ठीक है ना, ये चंद मिनटों में या जो बहुत ज्यादा यानी बीमार होते हैं गुस्से से, ठीक یعنی غصے کی بیماری ان کے اندر موجود ہوتی ہے تو ان کے ساتھ بھی نا چند گھنٹے لگتے ہیں, ٹھیک ہے, اور چند گھنٹوں میں نا وہ غصہ جو ہے وہ بیٹھ جاتا ہے, ٹھیک ہے. لیکن کبھی ایسا نظر آتا ہے نا کہ جی ان کا غصہ تو ختم ہی نہیں ہوگا دے رہا, وہ گھنٹے نہیں وہ تو دن گزر جاتے ہیں ان کے ساتھ, وہ ایسا ہوتا نہیں ہے اصل میں, ٹھیک ہے. جنوں کو یعنی جن جنوں کو ایسا لگتا ہے کہ جیسے وہ دنوں کا غصہ کرتے ہیں, وہ دنوں کا غصہ نہیں ہوتا ہے ایکچولی, ٹھیک ہے. غصہ تو نا ان کا چند گھنٹوں میں بیٹھ چکا ہوتا ہے. اب جو ہوتا ہے نا وہ ایک الگ چیز ہوتی ہے جس کو ضد کہتے ہیں, ٹھیک ہے. یعنی غصہ ان کا ختم ہو گیا, ان کا دماغ ٹھکانے آ چکا ہوتا ہے. اصل میں غصے کے دوران دماغ جو ہوتا ہے نا وہ اپنے ٹھکانے سے باہر ہوتا ہے, ٹھیک ہے. لیکن جب وقت گزر گیا, غصہ ختم ہو گیا, اب دماغ ٹھکانے آ گیا, اب کیوں جی وہ معافی نہیں مانگ رہے, اب کیوں جی وہ تعلقات کو دوبارہ استوار نہیں کر رہے, وہ اس لیے کیونکہ اب ان کو نا تکبر ہے, ٹھیک ہے. اب تکبر والی روحانی بیماری وہ روک رہی ہے ان کو معافی مانگنے سے. بات سمجھ میں آئی ہے, ٹھیک ہے. یہ الگ الگ روحانی بیماری ہیں. غصہ ایک الگ روحانی بیماری ہے, تکبر ایک الگ روحانی بیماری ہے. غصہ ایک ایسی روحانی بیماری ہے کہ جو کہ آتی ہے, جوش پکڑتی ہے, انسان کا دماغ آؤٹ ہو جاتا ہے, لیکن وقت تھوڑا وقت گزرنے کے بعد یہ بیٹھ جاتا ہے. لیکن اگر اس کے اندر تکبر بھی ہو, ٹھیک ہے, تو پھر غصہ بیٹھنے کے باوجود یہ شخص معافی نہیں مانگ سکتا, معافی نہیں مانگتا, ٹھیک ہے, اور جو بگڑے ہوئے تعلقات ہوتے ہیں ان کو پھر سے جوڑنے کی کوشش نہیں کرتا. لیکن اس کا ریزن غصہ نہیں ہوتا, اس کا ریزن تکبر ہوتا ہے, ٹھیک ہے. تو غصہ تو اتر جائے گا بھائی, تھوڑے منٹوں میں اتر جائے گا یا گھنٹوں میں اتر جائے گا. تو اگر تم نے غصے کے دوران اس قسم کی کوئی حرکت کر دی نا, جیسے طلاق دینے والی حرکت, ٹھیک ہے, یا کسی کو مار دینے والی حرکت, غصہ آیا اٹھا کر کے آپ نے جو ہے وہ یعنی بندوق اٹھائی اور اگلے بندے کو مار دیا, ٹھیک ہے, تو غصہ تو آپ کا تھوڑی دیر میں ختم ہو جائے گا. لیکن بندوق سے مار دینے سے کیا وہ بندہ بھی واپس آ جائے گا آپ کے غصے کے ختم ہونے کے بعد؟ بندہ تو واپس نہیں آئے گا نا, ٹھیک ہے. تو غصہ تو آتا ہے, کسی کو بھی آ سکتا ہے, لیکن اس کے دوران جو ہے نا وہ اس قسم کا عمل کرنے سے روکا جا رہا ہے, ٹھیک ہے. تو وہی بات اللہ تعالیٰ فرما رہے ہیں کہ غصہ تمہارا ختم ہو جائے گا, پھر تمہیں یاد آئیں گی نا وہ ساری چیزیں کہ بیوی سے تمہیں جو راحتیں ملتی تھیں اور اولاد کی پرورش وہ کر لیتی تھی, گھر کا انتظام کی سہولتیں ہیں نا, واشنگ مشین وہی چلا لیا کرتی تھی, برتن اکثر جو ہے وہی, اگر کوئی ماسی آئے نہیں آتی تھی تو وہ خود ہی کر لیا کرتی تھی, ٹھیک ہے, یا اور بہت سارے کام ہوتے تھے. تو ان کا خیال کر کے نا تم پھر اپنی طلاق پر پچھتاؤ گے, اور دوبارہ اس کو نکاح میں رکھنے کا ارادہ کرو تو دوبارہ نکاح میں رکھنے کی صورت جبھی ہو سکتی ہے جبکہ تم طلاق کے وقت حدود شرعیہ کی رعایت کرو کہ بلا وجہ طلاق کو بائن نہ کرو. کیا مطلب؟ طلاق بائن کا آپ لوگوں کو بتایا تھا کہ اگر کنائے کے الفاظ کے اندر یعنی اشارتاً الفاظ سے طلاق دیتے ہیں اور نیت طلاق دینے کی ہی کر رہے ہوتے ہیں تو اس وقت طلاق بائن پڑ جاتی, ٹھیک ہے. طلاق بائن کا مطلب یہ ہوتا ہے کہ نکاح ٹوٹ گیا, عدت اس کے بعد بھی ہوتی ہے, ٹھیک ہے, لیکن نکاح ٹوٹ گیا ہوتا ہے تو اب جو ہے دوبارہ رہنے کے لیے ایک ساتھ نکاح کرنا پڑتا ہے, اور نکاح کرنے کے لیے پھر بیوی کو منانا پڑے گا, ٹھیک ہے, یعنی وہ راضی نہیں ہوگی تو پھر وہ قبول تو نہیں کہے گی, میں نے قبول کیا نہیں کہے گی. تو پھر تم جتنی کوشش کرتے رہو کہ ہاں بھائی ہم دوبارہ نکاح میں رہیں, دوبارہ نکاح میں آ جائیں, تو اگر بیوی راضی نہیں ہے تو پھر وہ تم دوبارہ نکاح میں نہیں آ سکتے. تو اس وجہ سے جائز اور جو سنت طریقہ ہے وہ ہے طلاق رجعی دینا, یعنی صرف ایک طلاق دینا اگر دینا ہی پڑ جائے تو, ورنہ دینے کی بھی ضرورت نہیں ہے بالکل بھی. تو اس وجہ سے نا بلا وجہ تم طلاق کو بائن نہ کرو بلکہ رجی رہنے دو, جس میں رجعت کرنے کا شوہر کو اختیار ہوتا ہے. رجعت کر لینے سے پہلا نکاح بدستور قائم رہ جاتا ہے, اور یہ کہ تین طلاق تک نوبت نہ پہنچا دو جس کے بعد رجعت کا حق نہیں رہتا, ٹھیک ہے. تین طلاقیں جب ہو جاتی ہیں تو اس کے بعد آپ رجوع بھی نہیں کر سکتے ہیں اور آپ پھر سے نکاح بھی نہیں کر سکتے, اور دونوں کی رضامندی کے باوجود آپس میں دوبارہ نکاح بھی شرعاً حلال نہیں ہوتا. تین طلاقیں اگر دے دیں ایک ہی دفعہ میں دی ہوں, یا آہستہ آہستہ کر کے بھی تین طلاقیں دے دی ہونا, تو پھر آپ آگے ویسے شاید اس کی تفصیل بھی آ رہی ہے کہ پھر اس کے بعد دونوں راضی ہوں پھر بھی نکاح بھی نہیں ہو سکتا, بلکہ اس کے بعد پھر حلالہ کرنا پڑتا ہے, اور حلالہ جو ہے نا اٹس لائک امپاسبل، یعنی ایک آلموسٹ امپاسبل کام ہے حلالہ کرنا. ٹھیک ہے، تو دیکھیں یہ جو آیت ہے اس میں اللہ تعالیٰ نے بیویوں کی سپورٹ میں، ٹھیک ہے، یعنی شوہروں کو کہا ہے کہ تم یہ حرکت نہ کرو، تم پچھتاؤ گے اس کے اوپر نا. ایک اور اسی طرح دوسری جو کلاس ایک چل رہی ہے تفسیر کی، تو اس کے اندر آپ کو بتایا ہوا ہے کہ سورہ نساء چل رہی ہے، لیکن وہ ہم مردوں کو پڑھا رہے ہیں، ٹھیک ہے. سورہ نساء، تو سورہ نساء جو ہے وہ جیسا کہ ہم نے شروع میں پڑھا تھا نا کہ سورہ نساء میں نکاح طلاق وغیرہ کے معاملات جو ہیں وہ بہت زیادہ آئے ہیں، گھریلو معاملات کے، وراثت کے جو معاملات ہیں وہ بہت تفصیل کے ساتھ اللہ تعالیٰ نے بیان کیے ہیں، اور سورہ طلاق کے اندر انہی چیزوں کو مختصراً بیان کیا ہے. تو اس وجہ سے سورہ طلاق کو جو ہے وہ چھوٹی سورہ نساء بھی کہا جاتا ہے. ٹھیک ہے، تو سورہ نساء کے اندر اللہ تعالیٰ نے نا اسی طریقے سے عورتوں کی سپورٹ میں مردوں کو فرمایا ہے کہ ان کے ساتھ نا تم اچھے سے معاملہ کرو، معروف معاملہ کرو، پہچانا. یہ معروف کی تعریف بھی آگے ہم پڑھیں گے کہ پہچانا ہوا طریقہ، شریعت و سنت سے ثابت بہترین اخلاق والا طریقہ، تم عورتوں کے ساتھ بہترین اخلاق والے طریقے سے ڈیل کرو، زندگی گزارو. فَإِن كَرِهْتُمُوهُنَّ، بہترین پھر اللہ تعالیٰ نے عورتوں کی سپورٹ میں جو ہے نا یہ بہترین الفاظ فرمائے ہیں، یعنی اس سے اچھی اور سپورٹ کیا ہو سکتی ہے کہ اگر تمہیں ان میں کوئی خراب بات نظر آ رہی ہے، ایسی کوئی چیز نظر آ رہی ہے کہ جو کہ تمہاری برداشت سے باہر ہے، تمہارے لیے جو ہے وہ کراہیت اس چیز کے اندر ہے، اللہ تعالیٰ فرماتے ہیں فَإِن كَرِهْتُمُوهُنَّ فَعَسَىٰ أَن تَكْرَهُوا شَيْئًا، تو عین ممکن ہے کہ کوئی چیز تمہیں بری لگ رہی ہو، وَيَجْعَلَ اللَّهُ فِيهِ خَيْرًا كَثِيرًا، جبکہ اللہ تعالیٰ نے اس کے اندر تمہارے لیے کثیر خیر رکھی ہوئی. ٹھیک ہے، دیکھیں گھر کے اندر جو کھٹ پٹ ہوتی رہتی ہے، شوہر بیوی کے درمیان جو معاملات چلتے رہتے ہیں، تو اس کی وجہ سے نا پھر اگلا بندہ برا لگنا شروع ہو جاتا ہے. ٹھیک ہے نا، اگلے بندے کی برائیاں جو ہوتی ہیں وہ بہت کھل کر کے سامنے آنی شروع ہو جاتی ہیں، اور اچھائیاں جو ہوتی ہیں وہ چھپ جاتی ہیں. ہمارے حضرت ایک فقرہ کہا کرتے ہیں اپنے بیانات کے اندر کہ جہاں عیب پتلے ہوتے ہیں، جہاں محبت موٹی ہوتی ہے وہاں عیب پتلے ہوتے ہیں، اور جہاں پر محبت پتلی ہونی شروع ہو جائے ہے نا، وہ کرٹیسزم شروع ہو جائے اور رائٹ، تو اس وقت کیا ہوتا ہے، عیب موٹے ہو جاتے ہیں. تو جب عیب موٹے ہو جاتے ہیں نا، یعنی دوسرے کے عیب، دوسرے کی برائیاں بہت کھل کے سامنے نظر آنی شروع ہو جاتی ہیں، تو اس وقت پھر اس کی خوبیاں جو ہوتی ہیں نا وہ ان عیبوں کے پیچھے چھپ جاتی ہیں، پھر وہ نظر نہیں آ رہی ہوتی، حالانکہ ہوتی ہیں لیکن نظر نہیں آ رہی ہوتی ہیں. ٹھیک ہے، تو اللہ تعالیٰ اپنے بندوں کو فرماتے ہیں کہ بھائی یہ جلد بازی مت کرو، تم صبر و تحمل سے کام لو، کچھ دیر کے بعد جو ہے نا تمہارا غصہ اتر جائے گا اور تمہیں پھر پرانی باتیں یاد آنی شروع ہو جائیں گی، اس وقت تم پچھتاؤ گے. تو لا تدری لعل اللہ یحدث بعد ذلك امرا، تم نہیں جانتے کہ شاید اللہ تعالیٰ اس غیظ و غضب کے بعد کوئی دوسری حالت پیدا فرما دیں کہ بیوی سے جو راتیں ہوتی تھیں یہ سب تمہیں پھر یاد آنا شروع ہو جائے. اس کے بعد فرماتے ہیں کہ فَإِذَا بَلَغْنَا أَجَلَهُنَّ فَأَمْسِكُوهُنَّ بِمَعْرُوفٍ أَوْ فَارِقُوهُنَّ بِمَعْرُوفٍ، کہ جب ان کی اجل پہنچ جائے، یعنی ان کی عدت جو ہے نا وہ پوری ہو جائے، اور تم نے اس میں رجوع نہیں کیا، تم نے دوبارہ سے نکاح نہیں کیا، رائٹ، یعنی اگر رجی طلاق دی تھی تو رجوع کرنے کا تمہارے پاس اختیار تھا مردوں کے پاس، ٹھیک ہے، تو تم نے نہیں کیا اگر رجوع، یا تم نے اگر طلاق بائن دی تھی تو بھی تمہارے پاس نکاح کرنے کا اختیار تھا، ٹھیک ہے، لیکن تم نے نکاح نہیں کیا اس کے اندر. تو اب جو ہے نا تم ان کو کیا کرو کہ فَأَمْسِكُوهُنَّ یعنی بِمَعْرُوفٍ، یعنی ان کو رکھ لو ان کے دستور کے موافق، ٹھیک ہے، یعنی یہ تو تھا کہ اگر یعنی عدت سے پہلے تم اگر ان کو رکھنا چاہتے ہو تم ان کو رکھ لو دستور کے موافق، او فارقهن بمعروف، یا ان کو چھوڑ دو دستور کے موافق، یعنی معروف طریقے پہ ان کو چھوڑ دو. تو اس کی تشریح میں لکھتے ہیں اجلہن میں لفظ اجل بمانی عدت ہے، اور بلوغ اجل سے مراد عدت کا اختتام کے قریب ہونا ہے. ٹھیک ٹھیک ہے، یعنی ابھی پہنچ رہی ہے عدت، ابھی ہو ہی نہیں ہے، میں نے ایکچولی غلط الفاظ استعمال کیے تھے کہ عدت ختم ہو گئی، بلکہ اصل میں بلوغ کا یہاں پر مطلب ہے کہ پہنچنا قریب، ٹھیک ہے. تو اس کے تحت پھر طلاق کے متعلق پانچواں حکم علماء نے اخذ کیا، ٹھیک ہے، اور اس میں وہ حکم کیا ہے کہ اس آیت میں ارشاد ہوا ہے کہ جب متعلقہ بیوی کی عدت ختم کے قریب پہنچے تو اب نکاح سے نکل جانے کا وقت آ گیا، اس وقت تک وقتی تاثرات اور غم و غصے کی کیفیت بھی ختم ہو جانی چاہیے، ٹھیک ہے. یعنی اچھے خاصے دن گزر جاتے ہیں نا، تین حیض تک عدت ہوتی ہے، تو اس وقت تک تو تمہارا غم و غصہ ختم ہو چکا ہوگا، اس وقت پھر سنجیدگی کے ساتھ غور کر لو کہ نکاح میں رکھنا بہتر ہے یا اس کا بالکل منقطع کر دینا بہتر ہے، ٹھیک ہے. اور اس کے اندر عقل مندی کا تقاضا یہی ہے کہ صرف اکیلے بیٹھ کر کے غور کرنے کی بجائے جو ہے نا، تم کسی سے مشورہ کر لو، کسی صاحب رائے شخص سے جو کہ تمہارے حالات کو جانتا ہو، تمہاری پرسنالٹی کو جانتا ہو، تمہارے گھر کے احوال کو جانتا ہو، ٹھیک ہے. تو اس سے اور اس کا کوئی تمہارے ساتھ جو ہے وہ منفی مفاد بھی وابستہ نہ ہو، ٹھیک ہے، کہ تمہاری بیوی جائے گی تو اس کا کوئی فائدہ ہوگا اس کے اندر، اس قسم کا وابستہ بھی کوئی مفاد نہ ہو اس کے ساتھ، یعنی ان ادر ورڈ جس کو کہ ہم کسی کا شیخ کہتے ہیں، ٹھیک ہے. تو ایسے شخص سے نا تم مشورہ کر لو گے نا، تو پھر جو ہے نا وہ شیطان کا عمل دخل جو ہے وہ نہیں ہوگا تمہارے اس غور و فکر کے اندر، ورنہ شیطان تو تمہیں ظاہر ہے نقصان ہی پہنچانے کی کوشش کرے گا، ٹھیک ہے. تو غور کرنے کا جو لفظ ہے تو اس غور کرنے کے اندر بھی تفصیل ہے، ٹھیک ہے. کیا تفصیل ہے؟ کہ صرف اکیلے بیٹھ کر کے پونڈر نہ کرو، کیونکہ جب تم اکیلے ہوتے ہو تو تم کبھی بھی اکیلے نہیں ہوتے ہو. کیا مطلب؟ شیطان تو ہوتا ہے تمہارے ساتھ، شیطان تمہیں کبھی بھی جو ہے نا وہ فری نہیں چھوڑتا کہ ہاں بھائی یہ بھائی صاحب بیٹھے ہوئے ادھر اپنے بےچارے ازدواجی تعلقات کے بارے میں سوچ رہے ہیں، تو چلو ابھی میں اس کو ڈسٹرب نہیں کرتا ہوں. کیا خیال ہے آپ کا؟ شیطان ایسا کرتا ہے کہ بھائی بےچارا بڑا پریشان ہے تو چلو میں اس کی پریشانی میں اضافہ نہ کروں، ہے نا؟ نہیں بھائی، شیطان صاحب یہ ساری چیزیں شیطان کے ساتھ نہیں ہے، ٹھیک ہے. تو اکیلے بیٹھ کر کے غور کرو گے، شیطان بھی ساتھ لگا ہوا ہوگا، ٹھیک ہے. اس وجہ سے کسی اللہ والے کے ساتھ بیٹھ کر کے غور کر لو، اس کے ساتھ اپنے معاملات کو ڈسکس کر لو، وہ جو مشورہ دیں گے نا تو اس مشورے میں شیطان کا عمل دخل نہیں ہوگا، وہ اللہ کی خاطر تمہارا تعلق ہے ان کے ساتھ، ٹھیک ہے. وہ سنت والا تعلق ہے، شیطان کے راستے کو وہ بند کر دیتا ہے، شیطان کا سد باب کر دیتا ہے، ٹھیک ہے، اپنے شیخ کے ساتھ مشورہ کرنا، ٹھیک ہے. لیکن مزے کی بات یہ ہے، مزے کی بات وہی، پھر وہی بات، افسوس. اصل میں مزہ تو ہم محاورتن کہہ دیتے ہیں، لیکن دکھ اور افسوس کی بات یہ ہے کہ ہمیں جو ہے نا وہ 10-10 سال بھی بیانات سننے کے بعد، کلاس لینے کے بعد، ہمیں نہ تو شیطان یاد رہتا ہے اور نہ شیخ یاد رہتا ہے نا بھائی، نہ تو ہمیں شیطان یاد رہتا ہے نہ ہمیں شیخ یاد رہتا ہے، بلکہ ہمیں کتابی باتیں یاد رہتی ہیں. کتاب میں ہم نے جو چیزیں پڑھی تھیں نا وہ ہمیں یاد رہتی ہیں. ہمیں نہ شیطان یاد آتا ہے نہ ہمیں شیخ یاد آتا ہے. کیا عجیب، وائے افسوس. اس کے اوپر افسوس ہی کر سکتے ہیں اور کیا کر سکتے ہیں. ہم بھول ہی جاتے ہیں کہ بھائی شیطان صاحب بھی کوئی چیز ہوتے ہیں، ٹھیک ہے، اور پھر ہم یہ بھی بھول جاتے ہیں کہ شیخ صاحب بھی کوئی چیز ہوتے ہیں، ہے نا. کتابیں بہت پڑھی ہوئی ہم نے، وہ ہمیں یاد رہ جاتی ہیں. تو بہرحال، تو غور کر لو کہ نکاح کرنا، نکاح میں رکھنا بہتر ہے یا اس کا بالکل منقطع کر دینا بہتر ہے. اگر نکاح میں رکھنے کی رائے ہو جائے تو اس کو روک لو. جس کی رائے ہو جائے، اب یہ رائے کیا مطلب ہے یار؟ مطلب انہوں نے خود لفظ بھی استعمال کر کے ہوتا ہے رائے، کیا مطلب؟ اپنے آپ کو بندہ رائے دیتا ہے بھائی، کسی سے رائے لیتے ہیں، کسی سے مشورہ کرتے ہیں تب رائے ملتی ہے نا. تو اگرچہ کہ حضرت نے یہاں پہ شیخ اور شیطان کا ذکر نہیں کیا تھا، لیکن مطلب تو وہی ہے نا کہ بھائی رائے مشورہ کرو کسی کے ساتھ نا. کچھ لوگ تو کہتے بھی اسی طریقے سے رائے مشورہ کرنا. تو اس کو روک لو. جس کی مسنون صورت اگلی آیت کے اشارے اور حدیث کے ارشاد کے مطابق یہ ہے کہ زبان سے کہہ دو کہ میں نے اپنی طلاق سے رجوع کر لیا، اور اس پر دو گواہ بھی بنا لو. ٹھیک ہے، اب یہ بڑی مزے کی بات ہے، یعنی یہ ہے زبردست بات، ٹھیک ہے، کہ تو کیسے رجوع کرو کہ اپنی زبان سے کہہ دو کہ میں نے اپنی طلاق سے رجوع کر لیا ہے، اور اس پر دو گواہ بھی بنا لو. ٹھیک ہے، گواہ کیوں بنا لو بھائی؟ اس کے بارے میں ہم پہلے بھی ڈسکس کر چکے ہیں کہ یہاں پر تو انہوں نے نہیں لکھا لیکن تفسیر میں اس کی وجہ لکھی تھی کہ شاید آگے ہے. نہیں خلاصہ تفسیر میں غالباً تھی کہ یہ دو گواہ کیوں بنا لو, اس کی وجہ یہ ہے کہ اپنے اوپر بھروسہ نہ کرو, اپنے اوپر اعتماد نہ کرو. ٹھیک ہے, جیسے پچھلی ساجس کا جو جمعے کا بیان تھا تو اس کے اندر بھی پورا ٹاپک یہ تھا کہ اعتماد یہ کوئی معمولی چیز نہیں ہوتی, یہ بہت ہی قیمتی چیز ہوتی ہے. ٹھیک ہے نا, ہمارا دین جو ہے نا وہ اس اعتماد کے لفظ کو بنیادی مقام دیتا ہے. ٹھیک ہے, کیونکہ پورا کا پورا دین جو ہے وہ اعتماد کی بنیاد پر ہے. ایمان اعتماد سے شروع ہوتا ہے, اعمال بھی اعتماد سے شروع ہوتے ہیں کہ عمل کیسے کرنا ہے, یہ بھی تو اعتماد سے ہی پتہ لگتا ہے نا. آپ علماء پر اعتماد کرتے ہیں, علماء آپ کو بتاتے ہیں کہ یہ چیز جو ہے وہ ایسے کرنی چاہیے تھی, یہ چیز ایسے کرنی چاہیے تھی, ایسے کرنی چاہیے تھی, ہے نا, یہ جو ہے وہ واجب ہے, یہ فرض ہے, یہ سنت ہے. آپ کو کیا پتا بھائی, آپ کوئی لوہے محفوظ سے جا کے پڑھ کے آ رہے ہوتے ہیں کہ یہ چیز جو ہے وہ واجب تھی, یہ چیز سنت تھی, لوہے محفوظ سے پڑھ کر کے آ رہے ہوتے ہیں. نہیں, کوئی نہیں پڑھ کے آ رہا ہوتا. ٹھیک ہے نا, یہ علماء پر اعتماد ہوتا ہے نا کہ ہم ان کی بتائی ہوئی بات کے اوپر عمل کرنا شروع کر دیتے ہیں وداؤٹ چیکنگ, ہے نا, وداؤٹ ویریفائنگ عمل کرنا شروع کر دیتے ہیں. ٹھیک ہے, تو اگر اعتماد نہ ہوا تو ایمان بھی نہیں ہو سکتا, کیونکہ اللہ کو دیکھا نہیں کسی نے, ہم نے تو رسول کو بھی نہیں دیکھا, اللہ کو تو کسی نے بھی نہیں دیکھا, رائٹ, قیامت کو کسی نے نہیں دیکھا. تو ایمان بھی اعتماد کی بنیاد پر, اعمال بھی اعتماد کی بنیاد پر. ٹھیک ہے, تو اعتماد سستی چیز نہیں ہے کوئی. ٹھیک ہے, تو ہمارا دین جو بتاتا ہے نا وہ یہ بتاتا ہے کہ اعتماد سوچ سمجھ کر کرنا کسی کے اوپر, اور اپنے اوپر تو اعتماد بالکل بھی نہ کرنا, اپنے اوپر تو بالکل اعتماد نہیں کرنا. ٹھیک ہے, کیونکہ جب اپنے آپ پر خالصتاً اکیلے میں اپنے اوپر اعتماد کرو گے نا تو شیطان جو ہے نا وہ پھر تمہارے ساتھ کھیلے گا, تو پھر تم غلط کام کر جاؤ گے. ٹھیک ہے, تو اس وجہ سے اعتماد جو ہے وہ بڑوں پہ کرو. ٹھیک ہے نا, سب سے بڑا اللہ ہے, اس پر اعتماد کرو. ٹھیک ہے, جب اپنے مشکل حالات آ رہے ہوں تو اللہ پر اعتماد کرو کہ نہیں اللہ تعالیٰ مجھے مشکلات سے نکال لے گا, ہے نا, یہ اللہ پر اعتماد کرنا کہلاتا ہے. رائٹ, رسول پر اعتماد کہ رسول صلی اللہ علیہ وسلم نے جو کچھ اللہ تعالیٰ کے بارے میں بتایا ہے سب کچھ ٹھیک بتایا ہے, سب کچھ صحیح بتایا ہے. ٹھیک ہے, اور اپنے بڑوں پر اعتماد کہ جو یعنی جو علماء پر اعتماد کہ علماء نے جو ہمیں دین کے طریقے سکھلائے ہیں وہ کنکوکٹڈ طریقے نہیں ہیں, وہ بنائے ہوئے طریقے نہیں ہیں, بلکہ وہی صحیح طریقے ہیں دین کے, وہی نبی علیہ الصلوۃ والسلام کے بتائے ہوئے طریقے ہیں. ٹھیک ہے, اور پھر اپنے جو اہل مشورہ لوگ ہوتے ہیں, اپنے اہل رائے لوگ ہوتے ہیں, اپنے جو بزرگ کہلاتے ہیں, ان کے اوپر اعتماد کی جی وہ جو مجھے مشورہ دیں گے تو وہ میرے لیے خیر کا مشورہ ہوگا. ٹھیک ہے نا, حتیٰ کہ اگر بزرگ مجھے ڈانٹ ڈپٹ بھی کریں گے تو وہ بھی میرے خیر کے لیے ہوگی, میرے فائدے کے لیے ہوگی. ٹھیک ہے, تو یہ اعتماد ہمارے دین میں اتنی اس کے اندر تفصیل ہے. ٹھیک ہے, اپنی ذات پر اعتماد مت کرو تو بہتر ہے تمہارے لیے. ٹھیک ہے, کیونکہ تمہاری ذات کے اندر جو ہے نا وہ تمہارا نفس بھی شامل ہے. ٹھیک ہے, اور شیطان بھی شامل ہے جو کہ ہر بندے کے ساتھ لگا ہوا ہے. ٹھیک ہے, تو اگر اپنے آپ پر اعتماد کر کے کو تم کوئی ایسا سٹیپ اٹھاؤ گے کہ جو کہ شریعت سنت کے خلاف ہوگا کہ نہیں جی مجھے کچھ نہیں ہوتا, میں آئی کین ہینڈل دس. ٹھیک ہے, نو, یو ول ناٹ بی ایبل ٹو ہینڈل دس. ٹھیک ہے, تو اسی طریقے سے یہاں پر بھی جو ہے وہ دو گواہ بنانے کا اللہ تعالیٰ نے حکم دیا ہے. ٹھیک ہے, اگرچہ کہ فقہا کے نزدیک جو ہے یہ فرض اور واجب کے درجے میں نہیں ہے, لیکن بہرحال اللہ تعالیٰ کا مشورہ تو ہے نا. اللہ تعالیٰ ہر چیز میں جو ہے وہ یعنی واجب وجوب کے درجے میں حکم نہیں دیتے ہیں. قرآن کے اندر بہت سارے ایسے احکامات ہیں جو کہ ایکچولی وجوب کے یعنی واجب بنانے والے احکامات ہیں ہی نہیں, یہ بھی انہی میں سے ایک حکم ہے. ٹھیک ہے, کہ بہتر ہے کہ تم دو گواہ بنا لو. ٹھیک ہے, تاکہ بعد میں جو ہے نا وہ تمہاری نیت خراب نہ ہونے لگے اور پھر تم کوئی بڑا نقصان نہ کر بیٹھو. یہ ہے یہاں پہ کانسیپٹ. اچھا, بس اس کو اس والوں کو پڑھ کر کے آج کی کلاس ختم کرتے ہیں کیونکہ ظاہر ہے وہ ٹائم ہو چکا ہے. تو آگے فرماتے ہیں کہ اگر اب بھی یہی رائے قائم ہو کہ نکاح ختم کرنا ہے تو پھر اس کو خوبصورتی کے ساتھ آزاد کر دو, یعنی عدت ختم ہو جانے دو, عدت پوری ہوتے ہی وہ آزاد خود مختار ہو جائے گی. ٹھیک ہے, خود مختار ہو جائے گی کا مطلب کیا کہ تمہارے نکاح سے نکل جائے گی, اب وہ کسی اور جگہ نکاح کر سکتی ہے. ٹھیک ہے، چونکہ اب تو اس کی ایک دفعہ یعنی شادی ہو بھی چکی ہے، تو اب جو ہے نا وہ باقرہ کے حکم میں نہیں آئے گی. باقرہ کہتے ہیں اس لڑکی کو جس کی کبھی بھی یعنی شادی ہوئی نہیں ہے ابھی تک، ٹھیک ہے. تو وہ ولی یعنی ہمارے دین میں ولی کی اجازت کے بغیر باقی لڑکی کا نکاح نہیں ہو سکتا، ٹھیک ہے. ولی کی اجازت، ولی کہتے ہیں اس کے باپ کو، بھائی کو، چچا کو، ٹھیک ہے. لیکن اب تو یہ باقرہ بھی نہیں رہی ہے، تو اب جو ہے نا یہ بغیر ولی کی اجازت کے بھی شادی کر سکتی ہے. اسی وجہ سے اس کے لیے خود مختار کا لفظ استعمال کیا ہے، ٹھیک ہے. کیونکہ ناؤ شی از میچورڈ، اب یہ یعنی بڑی ہو چکی ہے اور یہ یعنی اپنی نئی شادی کر سکتی ہے. تو یہاں تک جو ہے وہ پانچ حکم مکمل ہو گئے. چھٹا حکم انشاءاللہ اگلی کلاس میں پڑھیں گے. کسی کو کوئی سوال ہو اگر تو پوچھ لیجیے. یہ درس قرآن کی کلاس ہے، تو اس میں نا ہم بہت زیادہ ڈیلیبریٹلی یعنی جان بوجھ کر کے ہم ٹینجنٹس میں جاتے ہیں. ٹینجنٹس کا مطلب ہوتا ہے کہ جو اصل ٹاپک چل رہا ہے اصل ٹاپک سے ہٹ کر کے جو ہے وہ کسی اور چیز کے اوپر بات کرنا شروع کر، ٹھیک ہے. یہ اس حاجز کا طریقہ ہے ہر تفسیر کلاس کے اندر، اور جو پرانے اسٹوڈنٹس ہیں ان کو اچھی طرح سے بات کا اندازہ ہے کہ جو اصل ٹاپک ہوتا ہے اس میں سے کوئی بھی ایسا ایک کلو ملتا ہو جس سے کہ دوسرا کوئی ٹاپک آپ کے سامنے رکھا جا سکتا ہو نا، تو پھر وہ ٹاپک شروع کر دیتے ہیں، ٹھیک ہے. لیکن وہ ایسے ہی کہ یعنی بری عادت کے طور پر نہیں، بلکہ جان بوجھ کر کے یاد ایسا کرتا ہے، ٹھیک ہے. اسی وجہ سے ایک ایک صورت جو ہے وہ ہمارے مہینوں میں ختم ہوتی ہے، اور بچوں میں بھی، حتیٰ کہ بچوں میں بھی اسی طریقے سے. وہ سورہ کہف شروع کروائی تھی، تو سورہ کہف کو کتنا ٹائم لگتا ہے اس کو پڑھنے میں؟ زیادہ ٹائم تو نہیں لگتا، اس کی تفسیر بھی پڑھ لیں گے. لیکن اس ہمارے ہاں 2 سال لگے سورہ کہف کو ختم ہونے میں، ٹھیک ہے نا. تو وہ سورہ کہف خالی نہیں پڑھا رہے تھے، بلکہ اس کے اندر ٹینجنٹس میں جا کر کے دین کے بے شمار اصول جو اپنے بڑوں سے سیکھے تھے، ٹھیک ہے، وہ سارے کے سارے جو ہے وہ بچوں کے لیول پہ جا کر کے بچوں کو سمجھاتے رہے. اسی طرح آپ لوگوں کے ساتھ بھی ایسے ہی ہوتا ہے، ایک بات کچھ چل رہی ہوتی ہے پھر اس سے کچھ اور بات نکل جاتی ہے. لیکن یہ بس یاد رکھیے گا کہ یہ جان بوجھ کے کیا جا رہا ہوتا ہے، ٹھیک ہے. چلو لگتا ہے کوئی اور سوال نہیں ہے، تو پھر آپ کلاس ختم کرتے ہیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.